तफसीर सूरत अन्निसा आयत नंबर 116 में अल्लाह रब्बुल इज्जत फरमाते हैं, इन्ना अल्लाह ला यग़फिरु अन युशरका बिही व यग़फिरु मा दून ज़ालिका लिमन यशा। अल्लाह के यहाँ बस शिर्क ही की बख्शिश नहीं है इसके सिवा, और सब कुछ माफ हो सकता है जिसे वो माफ करना चाहे। वमन युशरिक बिल्लाही, जिसने अल्लाह के साथ किसी को शरीक ठहराया, फकत दल्ला दलालम बईदा, तो वो गुमराही में बहुत दूर निकल गया। इस आयत में अल्लाह रब्बुल इज्जत ने शिर्क की हकीकत जो है वो बयान की है। फरमाया कि बेशक अल्लाह जो है वो शिर्क को माफ नहीं करता। शिर्क किसे कहते हैं? शिर्क जो है इसके मानी है कि अल्लाह के साथ किसी हस्ती को उसकी जात, सिफात, इख्तियारात और हुकूक में शामिल करना। और शिर्क जो है ये सबसे बड़ी गुमराही है। कुरान में शिर्क को जुल्मे अजीम कहा गया, सूरत लुकमान, या बुनैया ला तुशरिक बिल्लाह इन शिरका लजुल्मुन अजीम। फिर आप देखिए कि यहां पे अल्लाह रब्बुल इज्जत ने क्या फरमाया कि बेशक अल्लाह शिर की बख्शिश नहीं करता। अल्लाह इस बात को पसंद ही नहीं करता कि वो लोग शिर करें और अल्लाह फिर उनको माफ कर दे। इन अल्लाह ला यग़फिरु, अल्लाह नहीं माफ करता, नहीं बख्शता। कहीं युशरका कि शिर किया जाए वही उसके साथ। तो ये आयत बताती है कि शिर्क जो है वो नाकाबिले माफी जुर्म है। जहां तक दूसरे गुनाहों की बात है तो दूसरे गुनाहों की माफी का इम्कान है। अल्लाह चाहे तो सजा भी दे सकता है, चाहे तो माफ कर दे। और गुनाह जो है दो तरह के उसमें हुकूक होते हैं किसी भी गुनाह में। जैसे एक का ताल्लुक अल्लाह के हुकूक से होता है, दूसरे का ताल्लुक बंदों के हुकूक से। जहां तक अल्लाह के हुकूक की बात है तो अल्लाह चाहे माफ कर दे चाहे ना माफ करे। जहां तक हुकूकुल इबाद का ताल्लुक है तो अल्लाह हुकूकुल इबाद को भी उस वक्त तक माफ नहीं करता जब तक कि वो बंदे खुद माफ ना कर दे। रही बात शिर्क की तो अल्लाह उसको माफ नहीं करता। और वैसे आप देखें कि अल्लाह माफी माफी देने को, माफ करने को कितना पसंद करता है कि बार बार कहा जाता है कि लोगों तुम मेरी तरफ लौटो कि मैं तुम्हें बख्श दूं। लेकिन यहां पे कहा जा रहा है कि अल्लाह शिर्क को माफ नहीं करता। तो मैं युशरिक बिल्लाही, और जो कोई जो है वो जिसने शरीक बनाया किसी को अल्लाह के साथ, फकत दल्ला दलालम बईदा, वो गुमराही में बहुत दूर निकल गया। अब आप देखें इसके मानी क्या है कि वो जो है वो अल्लाह की नाफरमानी में, वो गुमराही में बहुत दूर निकल गया। कैसे? शिर्क करने वाले क्या करते हैं? इन यदउन मिन दूनही इल्ला इनासा, कि वो अल्लाह को छोड़कर देवियों को माबूद बनाते हैं। इन यदउन नहीं वो बुलाते, नहीं वो पुकारते, मिन दूनही अल्लाह के सिवा, इल्ला मगर इनासा, देवियों को, औरतों को। हमजा नून फा इसका रूट है। इसके मानी होते हैं लुगवी मानी नरमो नाजुक और ढीली ढाली चीज के। इसका मारूफ इस्तेमाल औरत के लिए होता है। और इनासा जो है इससे मुराद या तो औरतें हैं या वो बुत जिनके नाम मुअन्नस थे, जैसे लात, उज्जा, मनात, नाइला वगैरह, या फिर मुराद फरिश्ते हैं, क्योंकि मुशरिकीन अरब फरिश्तों को अल्लाह की बेटियां समझते थे और इनकी इबादत करते थे। तो फरमाया कि ये मुशरिकीन अल्लाह को छोड़कर देवियों को पुकारते हैं। वही यदउन इल्ला शैतानम मरीदा, हकीकत में ये नहीं पुकारते मगर सरकश शैतान को। तो शैतान जो है कौन है? जो के ऐसा किरदार जो के अल्लाह की नाफरमानी करने वाला है। ये इंसानों में से भी हो सकते हैं शैतान, और फिर जिन्नों में से भी हो सकते हैं। और मरीदा, मरीदा का रूट है मीम रा दाल, और इसके मानी है खैर से खाली, तो शैतान कैसा है? हर खैर से खाली है। वो क्या चाहता है? शैतान यही चाहता है कि लोग नेकी की तरफ ना ही जाए ना। मुरीद भी चाहने वाले को कहते हैं ना। तो जो लोग अल्लाह को छोड़कर देवियों को माबूद बनाते हैं, दरअसल वो बागी शैतान को माबूद बनाते हैं। शैताना मरीदा के मानी क्या है? कि वो सरकश शैतान को पुकार रहे होते हैं, लानहुल्लाह, जिस पर अल्लाह ने लानत की है। लाम आइन नून जो है, इसके मानी है कि रहमत से महरूम करना। तो अल्लाह ने शैतान को जो है वो रहमत से महरूम कर दिया है। क्यों महरूम किया? इसलिए कि वो खुद वो शिर्क करता है और वो शिर्क का इमाम है। असल मुर्शिद जो है वो शिर्क का, वो शैतान है। आदम अलैहिस्सलाम को सजदा करने के मामले में उसने बहकाया, और जहां जहां भी शिर्क की जो शक्ल नजर आती है तो शैतान लीड करता है, इमामत करता है, और वो इंसानों और जिन्नों में से अपने एजेंट एजेंट और अपने नुमाइंदे तैयार करता है। तो अल्लाह ने उसको लानत जदा करार दिया, उसको रहमत से महरूम कर दिया। तो जब अल्लाह ने कहा कि लाना, मैंने तुझे लाना से लाना तुझे दे दी, रहमत से महरूम किया, तो शैतान ने अल्लाह के बंदों को शिर्क में मुब्तला करने की धमकी दे दी। और हमें ये सूरत अल-अराफ आयत 13 से 18 तक इसका ये वाकया जो है वो पता चलता है। अब यहाँ पे भी है ये बात कि शैतान ने कहा, वकाला, उसने कहा, लअत्तखिज़न्ना, कि मैं जरूर ब जरूर जो है वो लूंगा। अखज़ करना, लेना, पकड़ना, लाम लामे ताकीद है और नून भी नूने ताकीद है। इसके माने क्या है? शैतान ने कहा कि मैं जरूर ब जरूर ले लिया करूंगा, मिन इबादी का, तेरे बंदों में से, नसीबन, नसब करना, गाड़ देना, ये जो है वो हिस्से को भी कहते हैं, तो नसीब, हिस्सा, तो मैं जरूर ब जरूर तेरे बंदों में से हिस्सा लूंगा, मफरूदा, मुकर्रा, फारा, द्वाद, फरज के मानी होते हैं सुराख करना, छेद करना। और जब आप देखें कि कहीं सुराख करना हो तो एक जगह मुकर्रर करके किया जाता है ना, तो इसी तरह से फर्ज जो है ये लफ्ज मुकर्रर के लिए इस्तेमाल किया जाता है। तो शैतान ने ये चैलेंज किया, अल्लाह से कहा कि मैं तेरे बंदों से एक मुकर्रर हिस्सा लेकर रहूंगा, कि तेरे बंदों के औकात, उनकी मेहनतें, कोशें, कुवतें, काबिलियतें जो हैं, उनका माल, उनकी औलाद, उनमें से मैं हिस्सा लगाऊंगा, उनको फरेब दूंगा, और उन सारी उनकी ये जो चीजें हैं ना, उसमें मेरा एक हिस्सा मुकर्रर हो जाएगा। और कैसे हिस्सा मुकर्रर होगा? जो जो शैतान की पैरवी करेगा, जो जो शैतान की अताअत करेगा, शैतान के बताए हुए तरीकों पर चलेगा, शिर्क करेगा, तो वो सारे लोग जो हैं फिर वो शैतान के मुरीद बन जाएंगे। तो ये है कि शैतान का अल्लाह से चैलेंज। आप देख लें कि शिर्क की मोटी मोटी तीन किस्में हैं। एक है शिर्क की जात, जात में शिर्क करना, जैसे मुशरिकीन अपनी देवियों को अल्लाह की बीवियां और बेटियां समझते थे, और जैसे ईसाई जो थे हजरत ईसा अलैहिस्सलाम को अल्लाह का बेटा समझते, और जो थे यहूदी हजरत उजैर अलैहिस्सलाम को अल्लाह का बेटा जो थे वो करार देते थे। तो दूसरा है शिर्क फिसिफात। शिर्क फिसिफात का मतलब यह है कि जो सिर्फ अल्लाह की है तो बंदा वो सिर्फ जो है वो अल्लाह के सिवा किसी और को भी उस सिफ्त का जो है वो हामिल समझे। जैसे मुशरिकीन ये समझते थे कि उनकी देवियां जो हैं वो फरियाद सुनती हैं, हालांकि फरियाद बंदे की कौन सुनता है? अल्लाह सुनता है। जैसे बाज वो कहते हैं गौसे आजम के बड़ा फरियाद को सुनने वाला, तो असल में फरियादे सुनने वाला कौन है? अल्लाह। या फिर इसी तरह बाज लोग ये समझते हैं कि लोगों को भी गैब का इल्म है, जैसे नजूमी के पास जाते हैं ये हफ्ता कैसा रहेगा या और ऐसी बातें, हालांकि कुल इल्म गैब अल्लाह के पास है। तो जो अगर किसी और के बारे में ये अकीदा रखेगा तो ये भी शिर्क करना है। तो ये शिर्क फिर सिफात है। और तीसरी जो शिर्क की किस्म है ये है शिर्क फिर इबादत। और इसके माने ये हैं कि मसलन इबादत का मतलब होता है कि कहना मानना, अतात करना। तो अगर कोई ये समझता है कि अल्लाह के सिवा कोई उसकी मुश्किल दूर कर सकता है, तो जिसके बारे में वो ये समझता है ना, वो उसकी इबादत करता है। और या फिर ये आप देखें कि अहले मक्का क्या करते थे कि अपने जानवरों को अपने बुतों के नाम पर, देवियों के नाम पर ज़बह करते, और फिर वो उनका ये अकीदा था कि इससे इनके बुत खुश होते हैं और फिर इनकी मदद करते हैं। तो ये भी शिर्क की एक किस्म है, शिर्क फिल इबादत। तो शैतान ने ये चैलेंज कर दिया कि मैं तेरे बंदों में से एक मुकर्रर हिस्सा लेकर रहूंगा। आगे मजीद पांच इसके तरीके बताए जा रहे हैं कि किस तरह शैतान ने जो है इस पे अमल दरामद करवाना चाहा, और इसकी मुकम्मल एक स्कीम हमारे सामने आती है। नंबर एक, वला उदिल्लन्नहुम, कि मैं जरूर बजरूर इन्हें गुमराह करूंगा। तो अब यहाँ पे भी लाम लामे ताकीद है, नून नूने ताकीद है, और दुआत लाम लाम के मानी है गुमराह करना, कि मैं जरूर बजरूर इन्हें गुमराह करूंगा। और यहाँ पे गुमराह करने के मानी क्या है कि अकायद में गुमराह करूंगा, अकीदा ही खराब कर दूंगा। आखिरत कोई नहीं आनी, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम नूर है, या फिर ये प्याज के दौर में रसूल अल्लाह की सीरत पर, सुन्नत पर अमल नहीं हो सकता, हदीस की सुन्नत की जरूरत नहीं है, और फिर ये के जो है वो मुख्तलिफ बातों के लिहाज से लोगों को गुमराह करना। तौहीद के लिहाज से भी आप देख लें कि अपने जैसे इंसानों को भी खुदाई में शामिल करना, अपनी आरजुएं, ख्वाहिशात, जमाना, रस्म और रवाज, ये सब चीजें इसमें आती हैं। तो नंबर एक, मैं उनको जरूर बजरूर गुमराह करूंगा, तो मानी क्या है, अकीदे उनके गुमराह कर दूंगा। नंबर दो, वला उमन्नी यन्ना हूं जो है इसका रूट है नीम नून या, और इसके मानी होते हैं जैसे उमनियतुन वाहिद है, अमानी इसकी जमा है, और ऐसी आरजू को कहते हैं जिसकी कोई मजबूत बुनियाद ना हो। झूठी ख्वाहिश, बातिल जो ख्वाहिश होती है उसके लिए भी ये इस्तेमाल किया जाता है, वाला उमन्नी अन्ना हूं, मैं उन्हें आरजुओं में उलझाऊंगा। आरजुओं में उलझाने का मतलब कि हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले, बहुत निकले मेरे अरमान लेकिन फिर भी कम निकले। तो शैतान क्या करता है कि बहुत सी आरजुएं जो है वो दिल में लाता है, जैसे हलाल और हराम की तमीज को खत्म कर देना, ये या ये कि फी जमाना चलना है, या ये कि दिल को खुश करना है, या खानदान के रस्म और रवाज भी कुछ है, तो लोग इसी में उलझ कर रह जाते हैं। फिर इसकी एक अहम और इसका तरीका क्या था, वला आमुरन्ना हूं, कि मैं जरूर बजरूर इन्हें हुक्म दूंगा। तो हमजा मीम रा जो है अमर का लफ्ज जो है ये हुक्म के मानी में इस्तेमाल किया जाता है, लेकिन अरबी में अमर का लफ्ज हुक्म देने, मशवरा देने, सुझाने सब मानों में इस्तेमाल होता है। तो शैतान इन तमाम तरीकों से तौहीद की राह से हटाता है और दिलों में वसवसे डालता है, और इस तरह इंसान और जिन शैतान के एजेंट बन जाते हैं। तो फिर उनके रास्ते वो अपना कानून बनवाता है और मनवाता है, वाला आमुरन्ना हूं कि मैं जरूर ब जरूर इन्हें जो है वो हुक्म दूंगा। फिर वो क्या करेंगे, फला युबत्तिकुन आदान अल अनामी, फिर वो मेरे हुक्म से जानवरों के कान फाड़ेंगे। बात आकाफ, इसका ये रूट है फला युबत्ती कुन्ना का, लाम लामे ताकीद है, नून नूने ताकीद है, बा ता काफ, इसके मानी होते हैं काटना, चीरना। ये लफ्ज अजा या बाल के काटने पर बोला जाता है। तो फिर ये लोग क्या करेंगे कि मेरे हुक्म से जानवरों के कान जो है वो काटेंगे। आप देख लीजिए अल अनाम, अल अनाम का लफ्ज जो है इसके मानी है मवेशी, अरबी जबान में ऊंट, गाय, भेड़ और बकरी पर यह इस्तेमाल होता है, और ये अलनाम जो है ये चार जानवर हैं, और चार मोनस चार मुजक्कर, इस तरह आठ बन जाते हैं। तो अजान उजुन से है, उजुन एक कान को कहते हैं, अजान इसकी जमा है। तो मेरे हुक्म से वो जानवरों के कान जो है वो फाड़ेंगे, काटेंगे। तो अहले अरब जो थे उनका ये भी एक अकीदा था कि जब ऊंटनी पांच बच्चे पैदा करती तो उसके कान फाड़कर उसे अपने देवता के नाम पर पुण्य कर देते, छोड़ देते, और उसे काम लेना हराम समझते थे। फिर इसी तरह ऊंट के नुतफे से जब 10 बच्चे पैदा होते तो उसे भी देवता के नाम पर पुण्य कर देते, छोड़ देते, और कान चीरना इस बात की अलामत थी कि ये जो है देवता के नाम पर छोड़ा हुआ है, मखसूस किया हुआ है। जैसे हमारे पड़ोस में जो है वो एक फैमिली रहती थी, और उनके यहाँ जो है वो सिर्फ बेटियां ही थी, फिर एक बेटा पैदा हुआ तो उन्होंने उसका है ना बालों की लट छोड़ी हुई थी। तो एक दफा मैंने कहा कि ये क्यों है, तो उनकी बुजुर्ग जो थी, उनकी दादी बच्चे की, कहने लगी कि ये हमने फलां पीर के नाम पर जो है इसको पुण्य कर दिया, इस बच्चे को हमने उसके लिए मखसूस कर दिया है। तो اسلئے ہم نے اس کے بالوں کی لٹ چھوڑی ہوئی ہے. تو بہرحال مختلف طریقے سے لوگ جو ہیں مشرکانہ عمل کرتے ہیں. تو یہاں پر یہ بات پتا چلتی ہے کہ وہ ہمارے حکم سے جانوروں کے کان پھاڑیں گے. کس کے حکم سے؟ شیطان کے حکم سے. پھر ہے والا آمرنہم کہ میں ان کو حکم دوں گا. تو یہ پانچ باتیں ہمارے سامنے آئیں. پہلی چیز کہ تیرے بندوں میں سے ایک مقررہ حصہ لے کر آؤں گا. نمبر دو انہیں گمراہ کروں گا. نمبر تین انہیں باطل آرزوؤں میں الجھاؤں گا. نمبر چار انہیں میں حکم دوں گا کہ یہ میرے حکم سے جانوروں کے کان کاٹیں. اور نمبر پانچ اور میں انہیں حکم دوں گا فلا یغیرن خلق اللہ تو میرے حکم سے خدائی ساخت میں رد و بدل کریں گے. تو یغیرن تو اس میں بھی لام لام تاکید ہے, نون نون نے تاکید ہے, ضرور با ضرور یہ جو ہے تبدیل کریں گے. اور غین یا را اس کا روٹ ہے. غیر کا لفظ کئی معنوں میں استعمال ہوتا ہے, جیسے سوائے, بیگانے, نہیں, بغیر. اسی طرح غیر حالت کی تبدیلی کے لیے ہوتا ہے کہ حالت تبدیل ہو گئی. تغیر حالت کا بدلنا, تبدیل کرنا. تو فلا یغیرن وہ ضرور با ضرور جو ہے وہ تبدیلی کریں گے خلق اللہ اللہ کی تخلیق میں. تغیر خلق اللہ جو ہے کہ اللہ کی تخلیق کو بدلنا, اس کی کئی شکلیں ہیں. نمبر ایک جیسے ابھی آپ نے اوپر پڑھا کان کاٹنا, چیرنا, سوراخ کرنا. نمبر دو جیسے اللہ تعالیٰ نے چاند, سورج, پتھر اور آگ وغیرہ جو ہے اور مقصد کے لیے پیدا کیے ہیں, مختلف مقاصد ہیں. سب اللہ کی اطاعت کرتے ہیں اور عبادت کرتے ہیں, لیکن انسان نے کیا کیا کہ جیسے مشرکین جو تھے انہوں نے ان کے مقصد تخلیق کو بدل کر انہی کو اپنا معبود بنا لیا. اہل مکہ چاند سورج کی پوجا کرتے, یا فرعون کے زمانے میں جیسے پتھروں کی وہ پوجا کرتے دیویاں اہل مکہ, اسی طرح مجوسی آگ کی پوجا کرتے. تو یہ ہے اللہ کی تخلیق میں تبدیلی کرنا. تیسرے اس کے معنی ہے کہ جو ہے وہ حلت اور حرمت میں تبدیلی, حلال کو حرام, حرام کو حلال بنا دینا. چوتھے اس کے معنی ہے فطرت میں تبدیلی کرنا. فطرت میں تبدیلی کرنا کیا ہے؟ جیسے کوئی مرد جو ہے ایسی شکل و صورت بنا لے کہ وہ عورت معلوم ہونے لگے, یا کوئی عورت جو ہے وہ اس طرح سے وہ رہے کہ وہ مردوں جیسا حلیہ بنا لے. پھر آپ دیکھیں کہ اپنی شکل و صورت میں اپنی مرضی کے مطابق تبدیلی کر لینا, جیسے داڑھی منڈوا لینا, پلکنگ کرنا, یہ بھی اس کے اندر آتا ہے. پھر یہ کہ ایک اس کے معنی یہ بھی ہیں کہ کسی مخلوق سے وہ کام لیا جائے جسے اللہ نے اس کے لیے پیدا ہی نہیں کیا, جیسے عملے قوم لوط, لڑکوں سے لواطت کرانا, یا پھر یہ کہ مردوں اور عورتوں کو بانجھ بنانا, برتھ کنٹرول, منصوبہ بندی. پھر یہ کہ جو ہے پریگنینسی جو ہے اس کو ضائع کروانا, نس بندی کرنا. پھر عورت کو اس کے گھر سے میدان, اس کے گھر کے میدان سے کھینچ کر اس کو اس شعبوں میں گھسیٹ کر لانا جس کے لیے اللہ تعالیٰ نے مرد کو جو ہے وہ پیدا کیا ہے. تو یہ سارے کام جو ہیں وہ کیا ہیں, جو ہے یہ فطرت میں تبدیلی ہے, خلق اللہ میں تغیر کرنا ہے. پھر اسی طرح رہبانیت بھی اس میں آ جاتی ہے. یہ بھی کیا ہے کہ جو ہے وہ اپنی فطرت سے جنگ کرنا ہے. میری ایک طالب علم تھی بحرین میں, اور آج سے جیسے 93 میں قرآن پڑھایا ہے میں نے ان کو, انہوں نے ماشاءاللہ پورا قرآن ترجمہ تفسیر سے پڑھا. تو جب وہ اس آیت پر پہنچی تو بہت ہی وہ روئی اور کہنے لگی کہ میں نے تو جو ہے وہ اپنی جو ہے وہ نس بندی کی بھی ہے, اور میں نے جیسے پریگنینسی جو ہے اس کے لیے روکنے کے لیے آپریشن اپنا کروایا ہوا ہے, تو اب میں کس حال میں اللہ کو ملوں گی کہ میں نے اللہ کی نافرمانی کی ہے. میں نے تو شیطان کو خوش کیا, اور اس کے تین بچے تھے اور اس کی کافی عمر ہو چکی تھی. تو پھر وہ ڈاکٹر کے پاس گئی, جو گائنی کی ڈاکٹر تھی اس کے پاس گئی اور کہا کہ اب میں جو ہے نا جو میرا آپریشن تھا اب آپ اس کو دوبارہ کریں اور وہ ختم کر دیں. تو اس ڈاکٹر نے کہا کہ 99% جو ہے آپ کچھ نہیں ہو سکتا, 1% امید ہے. اس نے کہا کہ ٹھیک ہے بھلے 1% ہی صحیح, آپ میرا دوبارہ آپریشن کر دیں تاکہ جب مجھے موت آئے اور میں اللہ سے ملوں تو اس حال میں نہیں کہ میرے جسم میں جو ہے یا میرے عمل میں اللہ کی کوئی نافرمانی ہے. ڈاکٹر نے اس کا آپریشن کیا اور اللہ کی شان دیکھیں کہ وہ پھر پریگننٹ ہوگی, حالانکہ بڑی عمر کی ہو چکی تھی. پھر اللہ نے اس کا بیٹا دیا, اس کو اس نے اس کا نام محمد رکھا. اور اس نے کہا حالانکہ اس کی طبیعت بڑی خراب رہی, لیکن اس نے کہا کہ میں یہ چاہتی ہوں کہ میں اللہ کی اطاعت کروں اور میں جو ہے وہ اس بچے کی تربیت جو ہے وہ قرآن و سنت کے مطابق کروں. بڑی خوش ہوتی تھی, اور اب ان کا بچہ ماشاء اللہ کافی بڑا ہو گیا ہے اور اس کو قرآن و سنت کے مطابق ماشاء اللہ وہ پال رہی ہیں، ان کی تربیت کر رہی ہیں، تو آپ کو، آپ بھی اپنا جائزہ لیں، آپ میں سے ہر طالب علم، ہر مسلمان اپنا اپنا جائزہ لے کہ کہیں میں شیطان کی ایجنٹ تو نہیں ہوں، میں شیطان کی جو چالیں ہیں کہیں میں ان میں تو نہیں آ جاتی، اور پھر میں شیطان کی اطاعت کرتی ہوں، جیسے جو ہے میں نے حلال کو حرام سمجھ لیا، حرام کو حلال سمجھ لیا، یا پھر یہ کہ میرا عقیدہ خراب ہو چکا ہے، یا پھر یہ کہ میں نے جو ہے وہ اپنی تخلیق میں جو ہے وہ شیطان کے مطابق جو ہے تبدیلی کر لی ہے، اور کیونکہ شیطان جو ہے انسان کی جو فطرت ہے اس کے خلاف جنگ کرتا ہے، اور اگر آپ جو ہے وہ اپنی اصلاح کرنا چاہتی ہیں، آپ اللہ کو راضی کرنا چاہتی ہیں، تو پھر شیطان کو چھوڑ کر قرآن و سنت کے مطابق جو ہے وہ چلنا ہے. پھر فرمایا وَمَن يَتَّخِذِ الشَّيْطَانَ وَلِيًّا مِن دُونِ اللَّهِ، اور جس شخص نے اللہ کو چھوڑ کر شیطان کو اپنا دوست بنا لیا، فَقَدْ خَسِرَ خُسْرَانًا مُبِينًا، فرمایا تحقیق وہ صریح نقصان میں پڑ گیا. يَعِدُهُمْ وَيُمَنِّيهِمْ، شیطان تو ان سے وعدے کرتا ہے، وہ عین دار، یہ ذوی الاضداد میں سے ہے، امید دلانا اور ڈرانا، تو شیطان ڈراتا ہے. شیطان ڈراتا کس چیز سے ہے کہ حلال جو ہے نا اس سے پورا نہیں پڑے گا، حرام جو ہے نا وہ ضرور لو، بہت زیادہ ہوتا ہے. اور اسی طرح شیطان جو ہے وہ دو بچے خوشحال کا نعرہ لگاتا ہے، پھر شیطان جو کیا کہتا ہے کہ مرد تو جاب کر رہے ہیں، عورتیں بھی باہر نکلیں. اس کا یہ نہیں مطلب کہ عورت جاب نہیں کر سکتی، ضرورت کے مطابق عورت اپنے شوہر کی، اپنے والدین کی مدد کر سکتی ہے، لیکن اس کا اصل شعبہ اس کا گھر ہے. تو جب ہر شخص جو ہے وہ اپنے اصل شعبے کو چھوڑ دیتا ہے تو گھروں میں بگاڑ پیدا ہوتا ہے، جیسے آج ہمارا فیملی سسٹم جو ہے وہ متاثر ہو چکا ہے. تو شیطان کیا کرتا ہے، انسان سے وعدے کرتا ہے، جھوٹے وعدے، یمنیہم، اور انہیں امیدیں دلاتا ہے. یمنیہم، اب پڑھ چکی میم نون یا، ایسی آرزو جس کی کوئی بنیاد نہ ہو. تو شیطان انفرادی زندگی میں، اجتماعی زندگی میں سبز باغ پیش کرتا ہے، کبھی جو ہے وہ وے آف لیونگ، سٹیٹس کی بلندی کی بات، کبھی جو ہے وہ دنیا میں کامیابی کی بات، اور کبھی جو ہے وہ آخرت کوئی نہیں ہوگی، اور پھر یہ کہ دیکھا جائے گا جب ہوگی، کبھی فلاح کے نام پر، کبھی ترقی کے نام پر، کبھی جو ہے وہ گھر میں خوشحالی کے نام پر. شیطان کیا کرتا ہے کہ بہت سی آرزوؤں کو جو ہے وہ سامنے لے کر آتا ہے، اور جیسے خاندان کے رسم و رواج ہیں، بچوں کی خواہشات ہیں، نفس کی پوجا ہے، اور حال کیا بن جاتا ہے، ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے، ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے، بہت نکلے میرے ارمان لیکن پھر بھی کم نکلے. تو وہ کیا کرتا ہے، امیدیں دلاتا ہے. وَمَا يَعِدُهُمُ الشَّيْطَانُ إِلَّا غُرُورًا، اللہ رب العزت فرماتے ہیں مگر شیطان کے سارے وعدے بجز فریب کے اور کچھ بھی نہیں ہیں. تو شیطان کیا کرتا ہے، بس دھوکے ہی دیتا ہے، غرورا، دھوکے دیتا ہے، کچھ بھی جو ہے اس کا فائدہ نہیں ہے، فریب ہے، دھوکا ہے. اولئک مأواہم جہنم، ایسے لوگوں کا ٹھکانہ جہنم ہے. مأوا، آوا ہوتا ہے نا پناہ لینا، تو مأوا جہاں پہ پناہ لی جائے، تو ایسے لوگوں کا ٹھکانہ جو ہے وہ کیا ہے، جہنم ہے. ولا یجدون عنہا محیصا، جس سے خلاصی کی کوئی صورت یہ نہ پائیں گے. یجدونا وجدا سے ہے یہ لفظ، وجدا کے معنی ہوتے ہیں پانا، اور محیسا ہا یا سواد، سختی تنگی کو کہتے ہیں، اور اس کے معنی ہوتے ہیں کہ سختیوں اور مصائب سے حفاظت کی جگہ. محیسا جیسے حیث ہوتا ہے نا بھاگنے کی جگہ، جہاں جا کر آپ بھاگ کر پناہ لے لیں، تو ایسی جگہ جہاں بھاگ کر آپ جو ہے وہ پناہ لے سکیں. تو فرمایا کہ ایسے لوگوں کا ٹھکانہ جہنم ہے، اور یہ بڑا ہی سخت وقت ہوگا، یہ بڑا ہی مشکل وقت ہوگا، اور اس جہنم سے بچنے کی ان کو کوئی جگہ نہیں ملے گی کہ وہاں جا کر یہ پناہ لے سکیں، نجات کی کوئی صورت یہ نہ پائیں گے. یہ کون لوگ ہیں، جو شیطان کی پوجا کرنے والے ہیں، شیطان کی اطاعت کرنے والے ہیں، جو شرک کرنے والے ہیں، جو شیطان کی پٹی जो शैतान पढ़ाता है उस पर चलते चले जाते हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो जो इब्ने आदम बूढ़ा होता जाता है, इसकी हिर्स और ख्वाहिशें जवां होती रहती हैं, और यही दो बातें तमाम गुनाहों का सर चश्मा है। एक तो है हिर्स यानी लालच, और दूसरा तूले अमल, लंबी लंबी उम्मीदें, लंबी लंबी ख्वाहिशात, और ये कभी जो है वो खत्म नहीं होती। तो ये आयात आयत नंबर 116 से लेकर 121 तक जो है ये शिर्क की हकीकत को हमारे सामने पेश करती हैं, शिर्क से मना करती हैं। शिर्क गुनाहे कबीरा है, और हम सबको अपना अपना मुहासबा करना चाहिए और जायजा लेना चाहिए, क्योंकि शैतान जो है जिन राहों से इंसान को गुमराह करता है, वो उसमें से एक बड़ा रास्ता जो है, एक बड़ा हाईवे जो है, वो मुशरिकाना अमल है। और अफसोस के आज आज के मुसलमानों की एक कसीर तादाद जो है वो मुशरिकाना अमाल के अंदर जो है वो डूबी हुई है, उसमें मसरूफ हो चुकी है। कुरान में हो गौतजन ए मर्द मुसलमान, अल्लाह करे तुझको अता जुर्रते किरदार, और 100 खुदावन मिले एक से एक सजदा तलब, इंसान सख्त मराहिल से खुदा तक पहुंचा। फिर फरमाया वल्लज़ीना आमनू व अमिलुस सालिहाती, और रहे वो लोग जो ईमान लाए और अच्छे अमल किए, जो कि तौहीद परस्त बनकर जिए, जिन्होंने शैतान की पूजा ना की, जो अपनी आरजुओं और ख्वाहिशात की पैरवी करने से बाज रहे, ये है ईमान लाना और अमले सवाले करना। सनुदखिलुहुम जन्नातिन तजरी, अल्लाह रब्बुल इज्जत ऐलान कर रहे हैं कि अनकरीब हम उन्हें जो है वो ऐसे बागों में दाखिल करेंगे कि बहती हैं, मिन ताहती हल अनहारू, जिनके नीचे नहरें, खालिदीन फीहा अबदा, और उसमें वो हमेशा हमेशा रहेंगे। तो ये नहरें किसकी हैं? दूध की, ये नहरें हैं शहद की, ये नहरें हैं शराब की, और ये नहरें हैं जो है वो पाक और साफ पानी की। और ये इन नहरों का जिक्र जो है हमें कुरान में भी मिलता है, अहदीस में भी मिलता है, कि ये बड़ी ही खूबसूरत नहरें हैं जो जन्नतियों के लिए जो है वो बहरी होंगी। खालिदीन फीहा अबदा, जिसमें वो हमेशा हमेशा वहां पे रहेंगे। वादल्लाही हक्का, ये अल्लाह का सच्चा वादा है। इसको आप सर्कल कर लीजिए, एक शैतान के वादे हैं और एक अल्लाह का वादा। तो शैतान के वादे कैसे हैं? इल्ला गुरूरा। और अल्लाह के वादे कैसे हैं? वादल्लाही हक्का, अल्लाह के वादे सच्चे हैं। वमन अस्दकु मिनल्लाही कीला, और अल्लाह से बढ़कर कौन अपनी बात में सच्चा होगा। फिर यहाँ पे फरमाया कि अल्लाह के वादे सच्चे हैं, और अस्दकु इसम तफसील है, जिसके मानी है सबसे ज्यादा सच, सबसे ज्यादा सच्चा। तो अल्लाह से बढ़कर अपनी बात में और कोई सच्चा नहीं हो सकता। फिर आप देखिए आयत नंबर 123 जो है, इस सिलसिले में जो है वो एक जो है इसका शाने नजूल है। कहते हैं कि मुसलमानों और अहले किताब के दरमियान एक गुफ्तगू हुई। हजरत कतादा रजी अल्लाह फरमाते हैं कि अहले किताब ये कहने लगे कि मुसलमानों, हम तुमसे अफजल और अशरफ हैं, क्योंकि हमारे नबी तुम्हारे नबी से पहले और हमारी किताब तुम्हारी किताब से पहले है। मुसलमानों ने कहा हम तुमसे अफजल हैं, इसलिए कि हमारे नबी खातमुल नबीयीन हैं और हमारी किताब आखिरी किताब है, जिसने सब पहली किताबों को मनसूख कर दिया। इस पर यह आयत नाजिल हो गई। अल्लाह रब्बुल इज्जत ने फरमाया लैसा बि अमानियकुम वला अमानिय अहले किताब, नहीं है तुम्हारी आरजुओं पर कि अंजाम और रिजल्ट जो है, ऐ मुसलमानों, ना तुम्हारी आरजुओं पर है, तुम्हारी बातों पर, वला अमानिय अहले किताब, और ना अहले किताब की आरजुओं पर। मैं यामल सूअन, जो भी बुराई करेगा, युजज़ा बिही, इसकी जजा पाएगा, इसका फल पाएगा। वला यजिद लहू मिन दूनिल्लाहि वलीयं वला नसीरा, और अल्लाह के मुकाबले में अपने लिए कोई हामी और मददगार ना पा सकेगा। कहते हैं कि जब ये आयत नाजिल हुई है सूरत अन्निसा की आयत नंबर 123, तो सहाबा बहुत ही परेशान हुए। ये निसाई, मुसनद अहमद, मुस्लिम, तिरमिजी की रवायत है कि जब ये आयत का हिस्सा नाजिल हुआ कि मैया मलसू अयुजा बही, तो सहाबा रंज, गम और फिक्र में पड़ गए। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से उन्होंने कहा कि इस आयत ने तो कुछ छोड़ा ही नहीं, जरा सी बुराई भी होगी तो उसकी जजा मिलेगी। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया फिक्र में ना पड़ो, अपनी ताकत और कुदरत के मुताबिक अमल करते रहो। फिर आप देख लीजिए कि इससे क्या बात पता चलती है कि इंसान होने के नाते जो छोटी मोटी खताएं हो जाएंगी अल्लाह माफ करेगा, लेकिन पूरी कोशिश करनी चाहिए कि अल्लाह की नाफरमानी ना हो। और हम एक और रवायत से ये पता चलता है कि मुसलमान को दुनिया में जो कोई भी गम या तकलीफ या बीमारी या फिक्र लाहक होती है वो उसके गुनाहों का कफारा बन जाती है। जैसे जो है वो एक मौके पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क्या आप बीमार नहीं होते, क्या आपको कोई मुसीबत और गम नहीं पहुंचता। हजरत बकर सिद्दीक रजी अल्लाह उन्होंने फरमाया बेशक, आपने फरमाया बस यही जजा है तुम्हारे सैयाआत की। कि दुनिया में मुसलमानों को जो भी गम तकलीफ परेशानी पहुंचती है तो वो उसके गुनाहों का कफारा बनता जाता है। हत्ता के बुखार आता है, कांटा लगता है, हत्ता के मुसलमान ने एक पॉकेट में कोई चीज रखी है और वो दूसरी में तलाश कर रहा है, परेशान हो जाता है कि शायद खो गई गुम हो गई, तो जितनी देर तक वो परेशान रहता है तो ये मुशक्कत परेशानी भी उसके गुनाहों का कफारा बन जाती है। तो खुलासा इस आयत का क्या है, जिसमें अल्लाह ने मुसलमानों को ये ताकीद की है कि दावों और तमन्नाओं में पड़ने की बजाय अमल की फिक्र करें, अमल की फिक्र करें, और जो भी अमल करेगा तो वो कामयाब होगा। तो असल फलाह ईमान और अमले स्वाहले पर है, ना कि आपस में मुकालमा बाजी करने से और बातें करने से। कि फिदर मा सुल्तान बुद, जो भी बुराई करेगा इसको आप हल पाएगा और अल्लाह के मुकाबले में अपने लिए कोई हामी और मददगार ना पा सकेगा। हमें यह अमल मिनस सालिहाती मिन ज़करिन और उनसा, और जो नेक अमल करेगा खा मर्द हो या औरत। यह आयत बड़ी ही खूबसूरत है, बहुत ही खुशखबरी देने वाली आयत है कि जो भी नेक अमल करेगा खा मर्द हो या औरत, वह हुआ मोमिन, और हो वो मोमिन ईमान लाने वाला, फौलाइका यदखुलून अलजन्नत, बस उसको जन्नत में दाखिल किया जाएगा। वला युज़लमून नकीरा, और उसकी जर्रा बराबर हक तलफी ना होने पाएगी। अब आप देखें कि यहां पर यह बात बताई जा रही है कि मर्द हो या औरत, जो भी अच्छा अमल करेगा तो अल्लाह उसके अमाल का पूरा पूरा बदला उसको देगा। लेकिन मर्द और औरत के अमाल के अंदर क्या चीजें होनी चाहिए, दो खास चीजें, एक अस्वालेहात नेकियां और दूसरा वहुआ मोमिनुन, और हो वो मोमिन। तो ईमान लाने के बाद वो अगर नेक अमल करेगा तो फिर अल्लाह उसके अमल में कमी नहीं करेगा। यहां नकीरा का लफ्ज इस्तेमाल किया गया है, नून काफ रा। नकीरा जो है इसके मानी होते हैं किसी चीज को खटखटाना, नकरुन खटखटाना, हत्ता के इसमें सुराख हो जाए। खजूर की गुठली में आपने देखा होगा जरा सा सुराख, तो उसको नकीरा कहते हैं, जो उसकी खजूर की गुठली के अंदर गड़ा होता है ना, नकीर, तिल बराबर गड़ा। तो तिल के मानी क्या है, हकीर चीज। इससे ये जरबुल मिसल बन गई कि जर्रा बराबर चीज के लिए नकीरा का लफ्ज इस्तेमाल किया जाता है। पिछली आयात में आपने फतीला पढ़ा, सात आलाम के मानी होते हैं खजूर की गुठली के अंदर जो धागा होता है वो भी जर्रा बराबर के लिए आता है। तो यहाँ पे अल्लाह रब्बुल इज्जत फरमा रहे हैं कि ईमान लाने वाले और अमले सवाले करने वाले ये जन्नत में जाएंगे, और जो इनकी नेकियां हैं इनके अमाल हैं उसमें जर्रा बराबर जो है ना वो कमी नहीं की जाएगी। ममन अहसनु दीनन, फिर इसके बाद जो है यहां पर सवालिया अंदाज में ये बात हमारे सामने रखी, और किसका है अच्छा दीन और किसका दीन जो है वो बेहतरीन हो सकता है। मिम्मन, उससे, असलमा वजहहु लिल्लाही, जिसने अल्लाह के आगे सरे तस्लीम खम कर दिया, नंबर एक। नंबर दो, वह हुआ मोहसिन, और वो हो मोहसिन यानी अपना रवैया नेक रखा। नंबर तीन, वत्ताबा मिल्लत इब्राहिम हनीफा, और जिसने यकसू होकर इब्राहिम अलैहिस्सलाम के तरीके की पैरवी की। और इब्राहिम अलैहिस्सलाम जो थे वो कौन थे, वत्ताखज़ अल्लाहु इब्राहिम खलीला, जिसे अल्लाह ने अपना दोस्त बना लिया था। मेरी प्यारी बहनों, यहाँ पे अल्लाह ताला ने आमाल की कबूलियत का एक मायार बताया है कि कौन से आमाल अफजल हैं, कौन से आमाल हैं जो अल्लाह के यहाँ मकबूल होते हैं। और मायार में दो चीजें हमारे सामने आती हैं, दो नुक्ते, जो कोई भी इन दो नुक्तों से हट जाएगा, इन दो शराइत को छोड़ देगा, उसके सारे अमाल जाया हो जाएंगे। और वो दो बातें, उनमें से पहली चीज क्या है, من اسلم وجهه لله، اسکے معنی ہے کہ اپنی ذات کو اللہ کے سپرد کر دینا، ریاکاری نہ کرنا، اخلاص کے ساتھ اللہ کو راضی کرنے کی فکر کرنا، یہ ہے معنی یہ ہے کہ اپنے رب کے ہر حکم کی تعمیل کرنا، اطاعت کرنا. کیونکہ اب دیکھیں یہاں پہ جس نے اپنا چہرہ جو ہے وہ اللہ کو دے دیا، اور وجہ چہرے کو کہتے ہیں، اور چہرہ جو ہے وہ ہمارے جسم میں سب سے افضل اور نمایاں ہے. اور اسلمہ کے معنی ہوتے ہیں جھکا دینا، مطیع ہونا، اطاعت اور فرما برداری اختیار کرنا. تو جو اپنے چہرے کو اللہ کو دے دے، اس کا معنی ہے اس نے اپنا جسم اللہ کو دے دیا، اپنی قوتیں، صلاحیتیں، اپنا سب کچھ جو ہے اس نے اللہ کو جو ہے وہ دے دیا. تو کامیابی کا معیار، اس کی پہلی شرط کیا ہے؟ کہ اپنے آپ کو اللہ کے سپرد کر دے، محسن بن جائے. دوسری شرط کیا ہے؟ وہ ہوا محسن، تو وہ محسن بنے. اور محسن کے معنی ہے عمل بھی درست طریقے پر کرے. درست طریقے پر عمل کرنے کا مطلب یہ ہے کہ وہ بدعتوں سے دور رہے، عمل خود ساختہ نہیں ہونا چاہیے، شریعت کے بتائے ہوئے طریقے کے مطابق ہونا چاہیے. تو کسی بھی عمل کے مقبول ہونے کی یہ دو شرطیں پیاری بہنوں آپ یاد کر لیں. نمبر ایک، اخلاص. اسلمہ وجہ اللہ سے مراد کیا؟ اخلاص، ریاکاری نہ ہو، رب کی رضا کے لیے اللہ کی اطاعت کرنا. اور جو ہے وہ وہو محسن، اس کے معنی ہے عمل کا درست ہونا. مفسرین کہتے ہیں کہ جو پہلی شرط ہے اخلاص، اسلم وجہ للہ، اس کا تعلق دل سے ہے، قلب سے، باطن سے. اور جو دوسری شرط ہے وہو محسن، اس کا تعلق جو ہے وہ انسان کے ظاہر سے ہے، کہ ظاہر بھی انسان درست کرے اور اپنا باطن بھی. اور جس نے ظاہر اور باطن دونوں کو درست کر لیا تو در حقیقت یہ وہ ہے، تبع ملت ابراہیم حنیفہ، تو اس نے ابراہیم علیہ السلام کے طریقے کی پیروی کر لی. اور ملت جو ہے اس کے معنی کیا ہے؟ ملت کے معنی ہے کہ طریقہ، تو اس نے ابراہیم علیہ السلام کے طریقے کی پیروی کی. اور میری پیاری بہنوں، ابراہیم علیہ السلام کیسے تھے؟ ابراہیم حنیفہ، وہ عام شخص نہیں تھے، وہ حنف تھے، وہ اللہ کی طرف یکسو تھے. رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پہ کہا کہ اللہ تعالیٰ نے مجھے خلیل بنایا ہے، جیسے حضرت ابراہیم علیہ السلام کو خلیل بنایا تھا. اور خلیل کیا کہتے ہیں، کسے کہتے ہیں؟ خلیل جو ہے خالص، یعنی خلیل کے معنی یہ ہے کہ دوستی میں بلندی کا مقام، مخلص میں اعلیٰ درجہ. کیونکہ خا لام لام جو ہے، جیسے ہوتا ہے نا دو دانتوں کے درمیان خلال کرنا، دو دانتوں کے درمیان جو ہے کسی چیز کا گھسنا، تو خال عام نام کے معنی ہے کہ ان کے دل میں بھی سوراخ ہو گیا تھا، جیسے دل کے اندر اللہ کی محبت جو تھی وہ سرایت کر گئی تھی، گھس گئی تھی. تو خلیل جو ہے یہ دوستی کا، محبت کا اعلیٰ مقام ہے، اعلیٰ درجہ ہے. تو اللہ نے ابراہیم علیہ السلام کو اپنا مخلص دوست بنایا تھا. یہ بہت بڑا اعزاز ہے جو ابراہیم علیہ السلام کو ملا. اللہ نے ابراہیم علیہ السلام کو انسانیت کا امام بنایا. یہودی، عیسائی، مشرک سب ابراہیم علیہ السلام کو مانتے تھے. ابراہیم علیہ السلام نے پوری زندگی قربانیاں دی. دنیا میں انسان جن چیزوں سے محبت کرتا ہے، ان میں سے کوئی بھی ایسی نہ تھی جسے ابراہیم علیہ السلام نے حق کی خاطر قربان نہ کیا ہو. والدین، وطن، گھر، پھر وقت کے بادشاہ کو دعوت دینا، آگ میں کود پڑنا، بیوی ہاجرہ اور چھوٹے بیٹے اسماعیل کو اللہ کے حکم کے مطابق صحراؤں میں، بیابانوں میں چھوڑ دینا، پھر حتیٰ کہ اسماعیل علیہ السلام کو وہ قربان کرنے کے لیے تیار ہو گئے. ہر طاغوتی قوت سے انہوں نے ٹکر لے لی. انہوں نے ایک اللہ کی عبادت کی. تو کہا کہ ابراہیم حنیفہ تھے وہ، واتخذ اللہ ابراہیم خلیلا، جسے اللہ نے اپنا دوست بنا لیا تھا. تو ہمارے لیے ابراہیم علیہ السلام کو رول ماڈل کے طور پر پیش کیا جا رہا ہے کہ ابراہیم علیہ السلام کی طرح جو ہے وہ عمل کرنا چاہیے. تو آیت کا خلاصہ کیا ہے؟ آیت کا خلاصہ یہ ہے کہ جس طرح ابراہیم علیہ السلام نے اللہ کی اطاعت کی، اسی طرح مسلمانوں کو اللہ کی اطاعت جو ہے وہ کرنی چاہیے. باتیں کرنے کی بجائے اللہ کی اطاعت کریں. پھر فرمایا وللہ ما فی السماوات و ما فی الارض، آسمان اور زمین میں جو کچھ ہے اللہ کا ہے. وَكَانَ اللَّهُ بِكُلِّ شَيْءٍ مُحِيطًا، اور اللہ ہر چیز پر محیط ہے. تو مانی کیا ہے کہ کائنات کا ذرہ ذرہ اللہ کی اطاعت کر رہا ہے، اللہ کے آگے جھکا ہوا ہے، تو اے انسان جس طرح آسمان اور زمین اور جو کچھ اس کے اندر ہے وہ اللہ کی اطاعت کر رہا ہے اور اس پر جو ہے وہ راضی ہے چاہتے نہ چاہتے، تو انسان تو بھی اپنے آپ کو اللہ کے آگے جھکا دے. اور اللہ بھی کیسا، فکان اللہ بکل شیء محیطا، محیطا جو ہے اس کا روٹ ہے ہا وہ توئے، روکنا، احاطہ کرنا، گھر جانا. فرمایا اللہ تعالیٰ نے ہر چیز کو گھیر رکھا ہے، تو اگر تم اللہ کی اطاعت نہیں کرو گے تو پھر کیا ہوگا کہ اللہ پھر تمہیں جو ہے وہ پکڑ لے گا. پھر آپ دیکھیے کہ اب یہاں تک جو اسلامی معاشرے کی جو بنیاد ہے، تاسیس، تطہیر، تنظیم سے متعلق باتیں بتائیں، کیونکہ عقیدہ توحید جو ہے تو اسلامی معاشرے کی بنیاد سے تعلق رکھتا ہے. پھر اسی طرح اس کے بعد جو ہے ایمان اور عمل صالح، یہ بھی کیسے ہیں کہ اس کے بغیر اعمال قبول ہی نہیں ہوتے. اب جو اگلی آیات ہیں اصل میں اس سے جو ہے وہ یہ ان کی حیثیت خاتمہ سورت کی سی ہے. تو شروع سورت میں جو سوال اٹھائے گئے تھے، شروع سورت میں جو احکامات بیان ہوئے تھے، دوبارہ ان کو جو ہے وہ سامنے لایا جا رہا ہے. آپ دیکھ لیجئے کہ سورت نساء کی آیت نمبر 2 سے لے کر 4 تک بعض احکام جو اللہ رب العزت نے نازل کیے، بیان کیے، جس میں یتیموں کے حقوق اور عورتوں سے شادی کا مسئلہ اور اسی طرح وراثت وغیرہ کے جو احکامات تھے، تو اب صحابہ کے دل میں کچھ سوال پیدا ہوئے اور اب یہاں پر جو ہے انہی سوالوں کا مزید جواب دیا. فرمایا فَيَسْتَفْتُونَكَ فِي النِّسَاءِ، لوگ تم سے عورتوں کے متعلق فتویٰ پوچھتے ہیں، عورتوں کے بارے میں فتویٰ پوچھتے ہیں. اب یہاں پر یہ نہیں بتایا کہ لوگ عورتوں کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم سے کیا فتویٰ پوچھتے تھے، یہاں پر یہ نہیں بتایا. اور مفسرین کہتے ہیں کہ مراد ہے جیسے عورتوں کی میراث، ان کا مہر، کیونکہ نہ تو ان کو مہر دینے کی عادت تھی اور مقرر کرتے تھے تو دیتے نہیں تھے، اور دوسرا یہ کہ وراثت میں بھی ان کا حصہ نہیں ہوتا تھا. تو ابھی ان کے دل میں جو تھا وہ میراث مہر کے بارے میں سوال تھا. وَيَسْتَفْتُونَ کا بظاہر آپ کو بہت موٹا سا بڑا سا نظر آ رہا ہے، اس کا روٹ ہے فاتایا اور اس کے معنی کیا ہے، سوال پوچھنا، فتویٰ پوچھنا. تو لوگ آپ سے فتویٰ پوچھتے ہیں. کا کی ضمیر رسول اللہ صلی اللہ علیہ وسلم کے لیے آئی ہے. قل اللہ، کہہ دیجئے کہ اللہ، یفتیکم، تمہیں فتویٰ دیتا ہے، فیہن، ان کے معاملات میں، کہ کہو تمہیں اللہ جو ہے عورتوں کے معاملے میں فتویٰ دیتا ہے. اب یہاں پہ جو ہے اس فتوے کی تفصیل جو ہے وہ نہیں بتائے گی، آپ آگے اگلی آیت میں پڑھیں گی، لیکن ساتھ ہی جو ہے وہ کیا بات بتائی کہ اس کے بارے میں بھی اللہ تمہیں بتاتا ہے کہ کیا کرنا ہے. وما یتلا علیکم فی الکتابی، اور ساتھ ہی اللہ تمہیں وہ احکام یاد دلاتا ہے. وما یتلا علیکم، جو تمہیں سنائے جاتے ہیں، فی الکتابی، قرآن میں. الکتاب سے مراد قرآن بھی ہو سکتا ہے اور اس سے مراد سورت نساء بھی. تو ساتھ ہی تمہیں وہ احکام یاد دلاتا ہے جو اس سے پہلے تمہیں قرآن میں سنائے جا چکے ہیں یا سورت نساء میں بتائے جا چکے ہیں. سورت نساء میں اللہ رب العزت نے کہاں یہ احکامات جو تھے وہ بتائے؟ سورت نساء کی آیت نمبر 3 اور 4 میں اللہ تعالی نے بتایا تھا کہ جو زیر کفالت یتیم لڑکیاں ہیں ان کے ساتھ جو ہے وہ زیادتی نہ کرنا، عورتوں کے ساتھ زیادتی نہ کرنا، یتیموں کے ساتھ زیادتی نہ کرنا، کیونکہ وہ لوگ کیا کرتے تھے کہ جو عورتیں تھیں ان کے ساتھ زیادتیاں کرتے تھے، خاص طور پر یتیم لڑکیاں. اگر وہ امیر ہوتی تھی اور خوبصورت تو نکاح کر لیتے، اگر وہ خوبصورت نہیں ہوتی اور امیر ہوتی تو اچھی نہیں لگتی تھی، کیونکہ صاحب جو ہے وہ مال نہیں ہے، صاحب مال تو ہے صاحب جمال نہیں ہے، نکاح نہیں کرتے تھے. پھر کیا کرتے تھے، خود بھی نہیں کرتے تھے، پھر ان کا کہیں اور بھی نہیں کرتے تھے تاکہ پھر مال کہیں اور نہ چلا جائے. تو اب یہاں پر جو ہے یہی باتیں جو ہے ان کو یاد دلائی جا رہی ہیں کہ اللہ تمہیں وہ باتیں بھی، یعنی تم نے جو سوال پوچھا ہے اس کی بھی تمہیں تفصیل بتاتے ہیں، لیکن وہ باتیں بھی تمہیں یاد دلائی ہیں جو کہ پہلے تم اس کتاب میں تمہیں سنائی جا چکی. کتاب، الکتاب سے مراد قرآن مجید، या फिर सूरत अन्निसा की आयत नंबर 3-4 यानी इब्तदाई आयात, और तुम क्या करते हो कि यतामन निसाई, वो यतीम औरतें, अल्लाती जिनको ला तू तू ना हुन्ना, नहीं तुम देते उन्हें, मा कुतिबा लहुन्ना जो उनके लिए लिख दिया गया है। तो तुम यतीम लड़कियों के मतलब जो उनके हक हैं तुम अदा नहीं करते, तो क्या उनके हक थे कि उनको जो है विरासत में हिस्सा दिया जाए, उनको मेहर दिया जाए, तो तुम नहीं देते। फतरगबूना अंतन के हो हुन्ना, और तुम जो है फिर क्या करते हो, फतरगबूना रगबा, रगबा जो है इसके मानी होते हैं किसी चीज में रगबत रखना, इरादा, ख्वाहिश, वुसत। अगर अन आ जाए तो बेरगबती के मानी पैदा हो जाते हैं। यहाँ पर मुफस्सरीन ने इसके दो तर्जुमे किए हैं। एक तो क्या है, एक इसका तर्जुमा यह है कि और उन्हें अपने निकाह में लाने की रगबत रखते हो। क्यों निकाह में लाने की रगबत रखते हो कि उनसे निकाह करके जो है उनका माल भी मिलेगा, फिर वो जमाल भी है तो फायदा उठाना। दूसरा तर्जुमा मुफस्सरी ने यह किया है कि तरगबूना के बाद वो कहते हैं अन यहाँ पे छुपा हुआ है, इसके मानी ये है कि तुम्हें इनसे निकाह करने की रगबत नहीं है, तुम निकाह नहीं करना चाहते। क्यों? इसलिए कि तुम ये चाहते हो कि ये खूबसूरत नहीं है, और फिर ये किसी से भी नहीं निकाह करते, खुद भी इनका इनके साथ निकाह नहीं करते, और इन्हें जो है तुम सिखाते हो और निकाह नहीं करना चाहते, और उनके जो हकूक हैं विरासत वगैरह के वो भी उन्हें नहीं देते, और उनके माल से जमाल से बस फायदा उठाना चाहते हो। तो कहा कि क्या करते हो, फतरगबूना अन तन्किहूहुन्ना, कि इनके निकाह करने से तुम बाज रहते हो, लालच की बिना पर उनसे निकाह करना चाहते हो, और या ये कि या तो निकाह करना नहीं चाहते ताकि फायदा मिले, या ये कि इसलिए निकाह करना चाहते हो कि इनका माल कहीं और ना जाए, तो हर हाल में फायदा ही चाहते हो। तो यहाँ पे औरतों का जिक्र किया जा रहा है, वल मुस्तदफीना मिनल विल्दान, और वो बच्चे जो के ज़ईफ है, कमजोर है। वल मुस्तदफीना, मुस्तदफीना जो है इसके इसका रूट है द्वाद अनफा, ज़ईफ, बेकस, बेचारे। विल्दान वलद का लफ्ज़ इस्म जिन्स है, वैसे मुराद लड़के है, लेकिन जो है वो इससे मुराद औलाद है, यानी लड़के या कमजोर बच्चे सबके लिए इस्तेमाल होता है। और आमतौर पर अहले अरब क्या करते थे कि छोटे बच्चों को विरासत में हिस्सा नहीं देते थे, खा वो लड़के ही क्यों ना हो, फिर लड़कियों को नहीं देते थे। फिर आप देख लें कि जो है वो लोग चाइल्ड अब्यूज करते थे। आज भी हम कहते हैं ना चाइल्ड अब्यूज, या फिर ये कि सोसाइटी के अंदर जो गरीब कमजोर लोग हैं, तो यहाँ पर बहुत से ऐसे इदारे हैं कि बच्चों को भी ये सिखाया जाता है कि 911 कॉल कर दें कि तुम्हारे पर कोई ज्यादती ना करें, लेकिन उस वक्त सोसाइटी में ये ज्यादती पाई जाती थी। और इस्लाम ने जो है वो यतीमों के हकूक मुकरर किए, बच्चों के हकूक मुकरर किए, और कहा कि बच्चे जो है इनके साथ ज्यादती ना की जाए, औरतों के साथ ज्यादती ना की जाए। तो औरतों को कहीं जन्नत उनके कदमों के नीचे रख दी, बेटी और बहन की शक्ल में उनको रहमत करार दिया, विरासत में उनका हिस्सा मुकरर किया, मेहर को फर्ज करार दिया, और औरतों को जो एक जुल्म का एक तवील उसकी दास्तान थी, ना खत्म होने वाला जो दरवाजा था, अल्लाह ताला ने अहकाम नाजिल करके उसको हमेशा के लिए बंद कर दिया। लोग कहते हैं कि मगरिब की दुनिया में औरतों के हकूक हैं या बच्चों के हकूक हैं, आप देख लें कि इतने साल पहले अल्लाह ने यहाँ पर इनके हकूक का जो है वो जिक्र किया है और कहा कि उन बच्चों के बारे में जो कमजोर हैं, वान तकूमु लिल्यतामा बिल्किस्त, और अल्लाह तुम्हें ये भी हदायत देता है कि यतीमों के साथ इंसाफ पर कायम रहो, कि यतीमों के साथ अदल करते रहो। वमा तफअलू मिन खैरिन, और जो भलाई भी तुम करोगे, फइन्नल्लाह काना बिही अलीमा, तो वो अल्लाह के इल्म से छुपी ना रहेगी। तो जो भलाई का काम तुम करोगे अल्लाह यकीनन उसे जो है वो खूब जानता है। तो यहाँ पर जो है वो क्या बात बताई जा रही है कि अदल करना और इनके साथ जो है वो ज्यादती ना करना। यतीमों के, औरतों के, बच्चों के हकूक बताने के बाद फिर जो है अल्लाह रब्बुल इज्जत ने वो जो फतवा पूछा था, लोगों ने सवाल पूछा था, अब उसका जवाब दिया है। और अल्लाह रब्बुल इज्जत जो है क्या जवाब देते हैं, وَإِنِمْرَاتٌ خَافَتْ مِنْ بَعْلِهَا نُشُوزًا أَوْ إِعْرَاضًا فَلَا جُنَاحَ عَلَيْهِمَا، یصلح بینہما صلحا وصلح خیر. یہ سورت النساء کی آیت نمبر 128 ہے. وَإِنِ امْرَأَةٌ خَافَتْ, اور اگر کوئی عورت جو ہے وہ خوف زدہ ہے, مِن بَالِهَا, اپنے شوہر سے, کہ اگر کسی عورت کو اپنے شوہر کی طرف سے بدسلوکی کا خوف ہے. اب یہاں پہ بال کا لفظ استعمال کیا گیا ہے, با عین لام, اس کے معنی ہوتے ہیں ہر وہ چیز جو دوسری چیزوں پر فوقیت رکھتی ہو. تو اہل عرب جو ہیں وہ اپنے بت کا, ان کے ایک بت کا نام بھی بال تھا. وہ یہ سمجھتے تھے کہ یہ جو بت ہے یہ ہم پر فوقیت رکھتے ہیں اور ان کے ذریعے اللہ کا تقرب حاصل کیا جا سکتا ہے. اسی طرح یہ لفظ وہ شوہروں کے لیے بھی استعمال کرتے تھے. اور فرمایا کہ جس عورت کو اپنے شوہر کی طرف سے جو ہے وہ بدسلوکی کا خطرہ ہو, خوف ہو, یا پھر جیسے نشوزن نون شین زے, نون شین زے, یہ لفظ جو ہے آپ نے پیچھے بھی پڑھا ہے نا, اس کے معنی کیا ہیں؟ اس کے معنی ہے جیسے یہ لفظ استعمال ہوتا ہے بلندی کے لیے, سر اٹھانے کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. اور یہ نشوز جو ہے, جیسے بلند زمین کو بھی کہتے ہیں, بلند زمین کا قصد کرنا, سر اٹھانا, ابھار کا پایا جانا, عورت کا اپنے شوہر کو برا سمجھنا یا اس کا حق زوجیت نہ دینا یا اس کی اطاعت نہ کرنا, تب بھی نشوز استعمال ہوتا ہے. اور یہ مرد کے لیے بھی نشوز ہوتا ہے جب مرد عورت کے حقوق کو تسلیم نہ کرے اور اس کی ادائیگی سے پیچھا چھوڑائے. تو مرد بھی نشوز کر سکتا ہے اور عورت بھی. تو اب یہاں پر جو ہے یہ کہا جا رہا ہے کسی عورت کو یہ خطرہ ہے کہ اس کا شوہر جو ہے وہ نشوز کر رہا ہے, اس کے حقوق ادا نہیں کرتا, او ارادن, یا اسے بے رخی برتتا ہے, فلا جناح علیہما, تو کوئی گناہ کی بات نہیں ہے ان دونوں کے لیے, یعنی میاں بیوی, ان یصلحا, کہ وہ دونوں اصلاح کر لیں. اب یہاں پہ جو ہے یصلحان تھا, نون تسنیہ کا گر چکا ہے, ان یصلحا, کہ وہ دونوں اصلاح کر لیں, بینہما, آپس میں, صلحا, صلحا, کہ میاں بیوی دونوں کچھ حقوق کی کمی بیشی کر کے اگر آپس میں صلح کر لیں تو اس میں جو ہے کوئی گناہ کی بات نہیں ہے. فرمایا وصلح خیر, صلح بہرحال بہتر ہے, خیر بھی اسم تفضیل ہے, کہ صلح جو ہے وہ زیادہ اچھی ہے, کہ طلاق اور جدائی سے بہتر یہ ہے کہ میاں بیوی آپس میں مصالحت کر کے جو ہے وہ اکٹھا رہیں اور طلاق یا خلع جو ہے وہ اسے پرہیز کریں. اچھا اب یہ جو مصالحت یہاں پہ کہی جا رہی ہے, جو حقوق میں کمی کی بات ہے, یہ کیا ہے؟ اس سلسلے میں آپ کے سامنے جو ہے وہ ایک دو حدیثیں رکھتی ہوں. جیسے جو ہے وہ حضرت عائشہ صدیقہ رضی اللہ عنہ فرماتی ہیں, جب حضرت سودا رضی اللہ عنہ ضعیف ہو گئیں, بوڑھی ہو گئیں, اور انہیں اندیشہ ہوا کہ رسول اللہ صلی اللہ علیہ وسلم انہیں طلاق نہ دے دیں, تو انہوں نے آپ صلی اللہ علیہ وسلم سے فرمایا کہ مجھے طلاق نہ دیجئے, اپنے ہی پاس رکھیے اور میں اپنی باری عائشہ کو حبا کرتی ہوں, تحفہ دیتی ہوں. تو یہ آیت نازل ہو گئی, اسے ابو داؤد نے روایت کیا ہے. اب آپ دیکھیں کہ جن باتوں میں انسان انصاف کرنے کا اختیار رکھتا ہے تو وہ تو اس میں تو مرد کو بیویوں کے درمیان عدل کرنا چاہیے. اور بعض اوقات ایسا ہوتا ہے جیسے محبت کی بات ہے جو دل کے اندر ہے, تو وہ اس میں اگر عدل نہیں کر پاتا تو اس پر جو ہے وہ اللہ معاف کر سکتا ہے. اور اللہ تعالیٰ نے یہاں پر جو ہے اس میں چھوٹ دی ہے. یہاں پر مثلا ایک بیوی جوان ہے, دوسری بوڑھی, ایک خوبصورت ہے, دوسری قبول صورت, ایک کنواری ہے, دوسری شوہر دیدہ, ایک کا اچھا مزاج ہے, دوسری کا بڑا کڑوا اور تلخ مزاج ہے, ایک ذہین ہے, دوسری کند ذہن ہے. اب یہ جو ایسی صفات ہیں اس کی وجہ سے بعض اوقات ایسا ہوتا ہے کہ ایک شوہر کا رجحان جو ہے دوسری بیوی کی طرف ہو جاتا ہے, جو جوان ہے, جو خوبصورت ہے, جو اچھے اخلاق والی ہے. تو اب یہاں پہ یہ بات بتائی جا رہی ہے کہ یہ جو ہے نا, اس پر تو انسان کا کنٹرول نہیں ہے, اللہ اس پر نہیں پکڑے گا, لیکن اللہ اس پر ضرور پکڑے گا جو انسان کے اپنے اختیار میں. مثلا نان نفقہ ضروریات زندگی کا خیال رکھنا، عورتوں کی باری مقرر کرنا، عورتوں کو مہر وراثت وغیرہ میں جو ہے وہ حصہ دینا، یعنی جو ظاہری طور پر معاملات ہیں اس میں عورتوں کے ساتھ جو ہے وہ زیادتی نہ کی جائے. اور جو ہے وہ بعض اوقات ایک عورت کے اولاد ہی پیدا نہیں ہوتی، اب شوہر دوسری شادی کرنا چاہتا ہے، اس کو لگتا ہے کہ میں عدل نہیں کر سکتا، تو اس سے پھر کیا ہوتا ہے کہ جو ہے وہ کہتا ہے اچھا میں پہلی کو طلاق دے دیتا ہوں. تو عورت جو ہے وہ اس سے صلح کر سکتی ہے، وہ یہ کہہ کہ میں اپنی جو باری ہے وہ میں دوسری عورت کو دیتی ہوں، لیکن تم مجھے جو ہے وہ طلاق جو ہے وہ نہ دو. تو یہاں پہ اسی چیز کی طرف جو ہے وہ توجہ دلائی جا رہی ہے. اللہ رب العزت فرماتے ہیں کہ صلح بہرحال بہتر ہے، وعدرت الانفس شح، اور نفس تنگ دلی کی طرف جلدی مائل ہو جاتے ہیں. یہاں پہ شوہ کا لفظ استعمال کیا گیا ہے. شوہ جو ہے یہ بخل کا ساتواں درجہ ہے. قرآن میں بخل کرنے کے لیے 8 لفظ آئے ہیں اور شوہ ساتواں درجہ ہے. اس کے معنی ہوتے ہیں ہرس اور لالچ کے. جب بخل اور ہرس دونوں باتیں جمع ہو جائیں تو اسے شوہ کہتے ہیں. تو اللہ رب العزت فرماتے ہیں کہ نفس جو ہے تنگ دلی کی طرف جلدی مائل ہو جاتے ہیں. اب عورت کی طرف سے تنگ دلی یہ ہے کہ وہ اپنے اندر شوہر کے لیے بے رغبتی کے اسباب کو محسوس کرتی ہو، پھر بھی وہ یہ چاہتی ہو کہ شوہر اسے حسن سلوک کرے. مرد کی طرف سے تبدیلی یہ ہے کہ جو عورت دل سے اتر جانے کے بعد جو اس کے ساتھ رہنا چاہتی ہو، پھر اس کو حد سے زیادہ دبانا چاہے اور پھر اس کو اپنے ساتھ رکھنا جو ہے وہ نہ چاہے. وَإِن تُحْسِنُوا وَتَتَّقُوا فَإِنَّ اللَّهَ كَانَ بِمَا تَعْمَلُونَ خَبِيرًا. لیکن اگر تم احسان سے پیش آؤ اور خدا ترسی سے کام لو تو یقین جانو کہ اللہ تمہارے اس طرز عمل سے بے خبر نہ ہوگا. یہاں پہ اللہ تعالیٰ نے مردوں کے جذبہ فیاضی کو اپیل دی ہے، اس کو مرد کو ترغیب دی ہے کہ مرد کی بے رغبتی کے باوجود بھی اگر عورت اس کے ساتھ رہنا چاہتی ہے تو اس کی ذمہ داری بنتی ہے کہ وہ عورت کے ساتھ احسان کرے، اللہ سے ڈرے، اسے اپنی نظریں پھیر نہ لے، اس کے ساتھ زیادتی نہ کرے، اس کے ساتھ بدسلوکی نہ کرے، اور اس کو اپنے ساتھ جو ہے وہ رکھے. اور ساتھ ہی اس بات سے ڈرا دیا فَإِنَّ اللَّهَ كَانَ بِمَا تَعْمَلُونَ خَبِيرًا کہ جو کچھ بھی تم کرو گے اللہ تمہارے اعمال سے جو ہے وہ ایسا نہیں ہوگا کہ اللہ کو پتہ ہی نہ چلے، تو بے شک جو کچھ تم کرتے ہو اللہ تمہارے اعمال سے جو ہے وہ باخبر ہے. تو پیاری بہنوں، یہ جو آیات ہیں ہمیں یہ بتاتی ہیں کہ مرد اور عورت جب دونوں کا نباہ آپس میں مشکل لگ رہا ہو تو کوشش کرنے چاہیے کہ آپس میں مل کر رہیں، ایک دوسرے کے حقوق میں کمی بیشی کو برداشت کریں، اور جو ہے وہ مرد کے لیے بھی یہ ذمہ داری بنتی ہے کہ وہ اپنی بیوی کے حقوق جو ہے وہ ادا کرے اور اس کے ساتھ نرمی کا رویہ جو ہے وہ اختیار کرے، کیونکہ انسان جو کچھ کرتا ہے اللہ اس سے باخبر ہے.